नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। फागुन 21 गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तर्फको सबै परिणाम सार्वजनिक भएको छ भने समानुपातिक तर्फको गणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई स्पष्ट बहुमत दिएको छ। रासोपालाई दुई तिहाईको निकटमा पनि पुर्याइदिएको छ। अब समानुपातिक तर्फको अन्तिम नतिजापछि संसदमा कुन दलको कति संख्या हुने स्पष्ट हुनेछ। मुलुक अब नयाँ सरकार गठनको निकटमा रहेको छ। अबको 10-15 दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन्द्र शाह मुलुकको नयाँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ। नयाँ सरकार गठन हुँदै गर्दा जनताको अपार मत र अपेक्षालाई कसरी सम्बोधन नयाँ सरकारले गर्ला, अब सबैको ध्यान त्यसतर्फ गएको छ। गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनले उठाएका विषय, विशेष गरी सुशासन, भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई सम्बोधन गर्ने महत्वपूर्ण जिम्मेवारी नयाँ सरकारलाई छ। यी लगायतका मुलुकका तमाम समस्याहरू समाधानका लागि नयाँ सरकार कसरी अगाडि बढ्नु पर्ला, आज हामी मूल रूपमा यिनै विषयमा केन्द्रित हुनेछौं। हामीसँग हुनुहुन्छ सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार हरिबहादुर थापा। थापाज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब निर्वाचन परिणाम अन्तिम चरणमा आइसकेको छ। अब जम्मा समानुपातिक तर्फको गणना हुँदैछ, त्यो पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। अब स्पष्ट रूपमा स्पष्ट बहुमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त भएको छ, उसँगै दुई तिहाईको निकट पुगेको अनुमान गर्न सकिन्छ। अब शुरूमा चाहिँ यहाँले जसरी यो परिणाम प्राप्त भयो निर्वाचनको, यसलाई कसरी विश्लेषण गर्नु भएको छ?
खास गरिकन हामी कहाँ चाहिँ गठबन्धनका दलका आधारमा सरकार हुने जुन अवस्था आयो त्यसले गर्दाखेरि जनताले स्पष्ट बहुमत दिन खोजेको देखियो। स्पष्ट बहुमत दिएपछि जुन खालका विगतमा जुन संसदभित्र र सरकार सञ्चालनका क्रममा जुन अप्ठ्यारा, असहज र चाहेको निर्णय नहुन सक्ने अवस्था थियो, अब त्यसो नहोस् भनेर नै यो यसरी चाहिँ स्पष्ट बहुमत दिएको अवस्था छ। अब त्यो केही दिनमा त्यसको पूर्ण परिणाम आउँछ र निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ। अब त्यो भन्दा पहिला चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्रीको चाहिँ औपचारिक रूपमा, अब विगतमा निर्वाचनका बेला घोषित चाहिँ अनौपचारिक हो, संसदीय दलबाट घोषित गरेर चाहिँ राष्ट्रपतिलाई बुझाएपछि त्यो प्रधानमन्त्री नियुक्तिको प्रोसेस पनि सुरु हुन्छ।
अब एक हिसाबमा भन्दा आम मतदाताहरूले चाहिँ अब सरकारको स्थायित्वलाई चाहिँ हेरे र स्थायित्वका लागि एउटै पार्टीलाई दिँदा चाहिँ उसले राम्रोसँग काम गर्छ भन्ने हिसाबमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले मत दिएको एउटा कोणबाट बुझ्न पनि सकिन्छ, होइन? अब सँगै अब रासोपाभित्र अब जसरी उनीहरूले प्रधानमन्त्रीकै उम्मेद्वार बनाएर निर्वाचनमा होमिए, त्यो हिसाबमा बालेन्द्र शाह अब प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ। अब यो बाहेक अर्को विकल्पमा जाने सम्भावना रासोपाभित्र देखिन्छ त त्यो?
अहिलेसम्म त्यो छैन। यदि त्यसो भयो भने त फेरि जनतासँग मत माग्दा जुन कबोल गरिहाल्छ त्यो विपरीत हुन्छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले र मतदाताले पनि एउटा भावी प्रधानमन्त्रीको अनुहार हेरेर नै मत दिएको हो। त्यो कारणले गर्दा अब संसदीय दलबाट चाहिँ उहाँबाट औपचारिक भनौँ न, अब नयाँ सांसद आइसकेपछि चाहिँ औपचारिक रूपमा चाहिँ संसदीय दलबाट निर्णय गरेर राष्ट्रपतिका नाम बुझाउनुपर्छ, त्यसपछि चाहिँ प्रधानमन्त्री नियुक्तिको प्रोसेस सुरु हुन्छ। अब यसपालि सजिलो के छ, विगतमा चाहिँ दलहरूसँग गठबन्धन गर्नुपर्दा कुन दलसँग कसरी सहकार्य गर्ने के गर्ने भन्ने कुरा धेरै अन्यल र अप्ठ्याराहरू हुन्थे। यसपालि धारा 76(1) अनुसार सजिलै चाहिँ प्रधानमन्त्री नियुक्ति हुन्छ, त्यसपछि सरकारलाई काम गर्नको लागि पनि सजिलो छ। अब सरकारमा गइसकेपछि गर्नुपर्ने कामका फेज त चाहिँ अब धेरै लामो छ, किनभने यो बीचमा चाहिँ संक्रमणकालीन अवस्था रह्यो जेएनजी विद्रोहपछि। त्यसले त यो संक्रमणकालीन अवस्थामा यही लामो लाँदा राम्रो भएन, अब छिटो प्रधानमन्त्री नियुक्त भइसकेपछि मुलुकलाई चाहिँ एक किसिमले ट्र्याकमा लग्नुपर्ने अवस्था छ। अनि अर्को चाहिँ अब कतिपय कुराहरू हाम्रो संविधान त जस्तो यो संविधान 72 जारी भयो, त्यो जारी भइसकेपछि 10 वर्षभित्रै हाम्रो संविधानको चाहिँ रिभ्यू हुनुपर्छ भनेर संविधानमै लेखिएको छ, त्यो मर्म पनि पालना हुन नसकेको अवस्था छ। र संसदमा प्रवेश गर्न साथ 72 संविधानको त्यो 10 वर्षभित्र चाहिँ रिभ्यू गर्नुपर्ने जुन परिस्थिति छ त्यो सुरुमै संविधानबाटै सुरु गर्नुपर्ने अवस्थाहरू छ। त्यस अतिरिक्त अब चाहिँ कानुनहरू थुप्रै कानुनहरू यही संविधानका पनि नबनेको अवस्था पनि छ, किन कानुन संविधान मात्रै जारी हो, संविधान कार्यान्वयन गर्न कानुन चाहिन्छ, कानुनका लागि चाहिँ विधेयकहरू धेरै संसदमा प्रस्तुत नभएको र कतिपय प्रस्तुत भएका विधेयकहरू पनि संसदद्वारा पारित हुन नसकेको अवस्था छ। जस्तो 2075 चाहिँ दर्ता भएको निजामती सेवा विधेयक आजसम्म पास हुन सकेको छैन, त्यस्तै अरू विधेयकहरू पनि विभिन्न कारणले गर्दा संसदमै अल्झिएको अवस्था छ। र अघिल्लो संसदमा संसद सञ्चालन गर्दाखेरि जुन सत्तारूढ दलको धेरै तालमेल गर्नुपर्ने दल सत्तारूढ दलभित्रै चित्त बुझाउनु पर्ने परिस्थितिका कारणले पनि चाहिँ विधेयकहरू पास हुन नसकेको अवस्थामा अब दुई तिहाई नजिकको सरकार बन्दै गर्दा र दुई तिहाई नजिकको संसदले चाहिँ धेरै कुराहरू गर्न सक्छ मुलुकका हितमा, धेरै अल्झिनुपर्ने अवस्था छैन। तर अब उहाँहरूको दलीय स्वार्थ भन्दा तर त्यसका लागि चाहिँ दलीय स्वार्थ भन्दा बाहिर निस्केर मुलुकको हितमा चाहिँ कानुन बनाउनको लागि र मुलुकै हितमा काम गर्नको लागि चाहिँ यो सरकारलाई कुनै अवरोधहरू छैन, तर अब आफै अवरोध सिर्जना हुने गरी र मुलुकलाई चाहिँ अलिकति खलबलाउँछु भन्ने अवस्थातिर गयो भने त्यो फरक कुरा हो, अन्यथा सरकारलाई काम गर्नको लागि चाहिँ एकदम र यो यस्तो सरकार चाहिँ अपवादमा र विरलै मात्रै बन्छ।
अब सरकारको काम सरकारको कार्यभारका बारेमा हामी एकैछिनमा कुराकानी गर्छौं। अहिलेलाई चाहिँ अब निर्वाचनको परिणाम हेर्दा अब पुराना दल भनिएका पुराना ठूला दलहरू विशेष गरी नेपाली कंग्रेस र नेकपा एमाले यसलाई चाहिँ यी दुईटा दलहरूलाई चाहिँ मतदाताले दिएको सन्देश चाहिँ के हो?
अनि त्यो दलभित्र अब यो जेएनजी विद्रोहकै बेलामा ती कुराहरू बहस पनि भइसकेका हुन् र त्यतिखेर नै उनीहरूलाई एक किसिमले तिरस्कार गर्ने संकेत दिएर नै जेएनजी विद्रोह भएको हो। खास गरिकन पुराना दलहरू अब एक त उनीहरूले बहुमत प्राप्त गर्न सक्दा चाहिँ विभिन्न गठबन्धन गरे, त्यो गठबन्धनका कारणले पनि मान्छेलाई एकदम त्यो मनदेखि नै पिरो भइसकेको थियो, त्यो कारणले गर्दा उहाँहरूलाई अब यो एक किसिमले उहाँहरूसँग अब छन् अनुभवी नेताहरू छन् परिपक्व नेताहरू छन्, तर अब उहाँले गठबन्धनका क्रममा र शासन सञ्चालनका क्रममा मुलुकभन्दा पनि आफ्नो जुन सीमित घेरामा मात्रै रहे र भागबन्डाको संस्कृति अलिक बढाए र एक किसिमले शासन व्यवस्थालाई चाहिँ सिन्डिकेटका आधारमा चलाउने जुन खालको माहौल बन्यो त्यसैको चाहिँ यो परिणति हो भन्ने लाग्छ। त्यतिखेर यो सिन्डिकेट र हरेक कुरामा भागबन्डाले गर्दा र हरेकतिर दलीय तन्त्रको जुन आभास गयो त्यसैको विरुद्धको यो मत हो। अब त्यो पुराना दलहरूले आफ्ना अब उनीहरूले पनि सुधार्लान् अब जनताले यो मत दिँदाखेरि पनि कतिपय कुराहरू चुनावी दौरानमा पनि उनीहरूलाई चाहिँ मतदाताले धेरै कुराहरू भनेका छन्, अब ती मतदाताका भावना र आफ्नो पार्टीभित्रको चाहिँ जुन खालको गन्जागोलको अवस्था छ अनि त्यो स्वस्थ चाहिँ त्यो लोकतान्त्रिक प्रक्रिया पनि त्यो दलभित्र आन्तरिक देखिएको छैन, त्यो त्यसलाई चाहिँ समेटेर गयो भने राम्रो हुनसक्छ। पुराना दलहरूलाई चाहिँ तिमीहरूभित्रका अब 30-30 वर्षसम्म जुन शासन 34 वर्ष भनौँ अथवा 48 सालदेखि कुरा गर्ने भने 34 वर्ष चाहिँ जुन शासनमा रहे, शासन र संसद र शासनमा रहँदा चाहिँ जे खालका उहाँहरूको गडबडी पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिकरण गर्न नसकेको यी विषयहरू थुप्रै विषयहरू छन्, ती विषयहरूलाई पनि मतदाताले हेरिरहेकै थिए र त्यसैलाई चाहिँ अब पार्टीभित्रको जुन तिम्रो लोकतान्त्रिक पद्धति छ त्यसलाई पनि स्थापित गर र अलिकति पार्टी सुधारेर आउँछ भने अब चाहिँ त्यो सुधार्नको लागि उहाँ चाहिँ 5 वर्षको लागि अब टाइम दिएको त्यो रूपमा बुझ्नुपर्छ।
अब राष्ट्रपतिले एकल बहुमतको सरकार बनाउँदै गर्दा अब यहाँले उल्लेख गरे जस्तै 10 वर्षमा चाहिँ संविधानको संशोधन आवश्यक हुन्छ, अब यो संशोधन गर्नुपर्ने चुनौती छँदैछ, सँगै अब सुशासन कायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने सार्वजनिक सेवालाई प्रभावकारी बनाउने चुनौती छँदैछ लगायत अन्य जुन खालका समस्याहरू अहिले मुलुकले बिहोरिरहेको छ यी समस्याहरू समाधान गर्नुपर्ने चुनौती पनि राष्ट्रपाको सरकारलाई छ। अब संविधान संशोधनको कुरा गर्दा राष्ट्रपाले आफ्नो चुनावी वाचा पत्रमा पनि सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे बहस पत्र तयार गर्ने कुरा उल्लेख गरेको छ। अब यो संविधान संशोधनको विषयमा चाहिँ के विषयमा संशोधन अहिलेको आवश्यकता हो, त्यसको पहिचान अब राष्ट्रपतिले कसरी गर्न सक्ला, कसरी गर्ला?
पहिलो त यो राष्ट्रिय स्वतन्त्र पार्टीले दुई कारणले मत पाएको हो। पहिलो, सर्भिस डेलिभरी नै चाहिँ मुलुकलाई जुन किसिमको व्यथितिहरू छ त्यो अन्त्य गर्नको लागि राज्य संयन्त्रबाट प्रवाह हुने जुन सर्भिसहरू छन् तिनलाई चाहिँ सहज र नागरिकले दुःख नपाउने गरी बनाउँछु भन्ने उहाँहरूको बाटो छ। किनभने राजनीतिक उहाँहरूको चाहिँ के बाद अथवा त्यसको सिद्धान्तमा भएर भन्दा पनि सर्भिस डेलिभरीकै लागि भनेर चाहिँ यो मत दिएको। दोस्रो, अब संविधान संशोधनका अब एजेन्डामा त अब राष्ट्रिय बहस होला, कुन दफा कसरी कुन धारा कसरी गर्ने भन्ने कुरामा बहस होला, त्यो बहस अनुरूप नै त्यसलाई चाहिँ अघि बढ्न सक्छ। कतिपय हाम्रो राज्यका संयन्त्रहरू एकदम त्यो भद्दा किसिमका छन्, ती भद्दा किसिमका राज्यका संयन्त्रहरूलाई चाहिँ सुस्त बनाउनको लागि, सङ्ख्या घटाउनको लागि कतिपय राज्य निकायहरू चाहिँ गाभ्नुपर्ने, कतिपय खारेज गर्नुपर्ने निकायहरू पनि छन्, तिनका बारेमा सबै कुरा बहस होला। खास गरी अब संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभामा उहाँ त्यति धेरै अप्ठ्यारो पर्दैन, किनभने दुई तिहाई नजिकको मत प्राप्त छ, नपुग्यो भने केही सङ्ख्या हुन्छ, त्यो सङ्ख्या पनि अरू साना दल जोड्दा पनि त्यो त्यति असहज हुँदैन। तर अब राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ कुनै उपस्थिति छैन, अब अहिलेसम्म कुनै उपस्थित नभएको कारणले गर्दाखेरि त्यहाँबाट चाहिँ कुनै उहाँले चाहेको अलिकति प्रतिकूलको संशोधन ल्याउनु भयो भने त्यहाँ चाहिँ अलिकति असहज हुन सक्छ, किनभने हाम्रो संविधानमा दुवै सदनबाट चाहिँ दुई तिहाई बहुमतबाट चाहिँ पारित गर्नुपर्छ भन्ने जुन व्यवस्था छ, त्यो व्यवस्था अनुकूल चाहिँ उहाँले राष्ट्रिय सभालाई पनि चित्त बुझाउने गरी राष्ट्रिय सभाको लाई त्यो चित्त बुझाउने भन्दा काङ्ग्रेस र नेकपा अनि एमालेलाई पनि चित्त बुझाउने गरी चाहिँ त्यो संविधानका धारा चाहिँ प्रस्ताव गर्नुपर्ने बाध्यता छ। त्यसले गर्दा राष्ट्रिय सभाले अलिकति उहाँहरूको मात्रै चाहिँ चाहनाका कतिपय धारा अघि बढ्यो भने राष्ट्रिय सभाले चाहिँ नियन्त्रण गर्न सक्ने अथवा त्यसलाई चाहिँ अनुमोदन नगर्न सक्ने अवस्था चाहिँ रहन्छ।
अब सँगै अब सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई चाहिँ चुस्त दुरुस्त बनाउने सन्दर्भमा अब गठन हुँदै गरेको सरकारले काम चाहिँ कहाँबाट शुरू गर्नुपर्ला, कसरी अब यो बाटोमा अगाडि बढ्दा चाहिँ त्यो लक्ष्यमा पुग्न सकिएला सक्ला सरकार चाहिँ?
अब भ्रष्टाचार नियन्त्रणको मूलभूत दायित्व सरकारकै हुन्छ, हामी कहाँ धेरै चाहिँ अख्तियारले मात्रै गर्छ भन्ने जुन एउटा अनुमान छ त्यो होइन। सरकारले नै भ्रष्टाचार नियन्त्रण गर्ने हो, ठुल्ठुला केसहरूमा मात्रै अख्तियार दुरुपयोगले चाहिँ हेर्ने हो, त्यो चाहिँ विशेष अनुसन्धानका लागि अख्तियारको व्यवस्था भएको छ। मूल रूपमा चाहिँ सरकारले नै आफ्ना सरकारी संयन्त्रहरूलाई स्वच्छ, सफा र त्यहाँ बदमासी छ भनेदेखि कारवाही गर्ने अधिकार सरकारसँगै रहन्छ, त्यो सरकारले नै त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्ने हुन्छ। र त्यसका लागि सुरुमै सर्भिस डेलिभरीमा हामी कहाँ धेरै व्यतिथिहरू देखेका छन् र हरेक निर्णयमा ढिला सुस्तीदेखि लिएर चाहिँ नागरिकलाई चाहिँ प्रताडना दिने, राज्य भने त नागरिकलाई फेसिलिट गर्नुपर्ने र नागरिकलाई चाहिँ सुविधा दिनुपर्ने, राज्यलाई दुःख दिने जुन रूपमा जुन परिभाषित भएको छ हाम्रो खास गरिकन कर्मचारी तन्त्रबाट, त्यसलाई चाहिँ चिर्नुपर्छ। पहिलो चाहिँ कर्मचारी तन्त्रमा त्यहाँभित्रका कतिपय उहाँहरूका असन्तुष्टिहरूलाई त्यसलाई पनि व्यवस्थापन गरेर कर्मचारी तन्त्रलाई नै प्रयोग गर्ने र त्यहाँ चाहिँ व्यतिथि देखियो भने त्यसलाई कारवाही गर्ने काम सरकारको हो। कुनै ठुल्ठुला केसमा अनुसन्धान गर्नु पर्यो भने अख्तियार दुरुपयोगमा पठाउन सक्छन्, तर अब हामी कहाँ सबै कुरा चाहिँ अख्तियारले मात्रै हेर्ने, सरकारले चाहिँ भ्रष्टाचारको विरुद्ध चाहिँ कामै गर्नु नपर्ने खालको एउटा भाष्य बन्यो, त्यो गलत थियो। अब यो दुई तिहाईको सरकार बन्दै गर्दाखेरि त्यो भाष्यलाई चिजै भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन दिने मूलभूत दायित्व सरकारको हो, सरकारले नै त्यो काम गर्छ भनेर एउटा थिति बसाल्ने र सिस्टम बनाउने र जुन थिति र सिस्टम चाहिँ भावी आउँदा सरकारहरूले पनि चाहिँ पालना गर्न सक्ने गरी बनाउन सक्यो भने एउटा राज्य चाहिँ ट्र्याकमा जान्छ, नत्र भने हामी कहाँ यो लामो समयदेखिको यो गन्जागोलको कारणले गर्दा कतिपय संस्थाहरूले काम गर्न नसकेको अवस्था छ, ती संस्थालाई पनि सक्रिय बनाउन सक्यो भने राम्रो हुन सक्छ। अब एउटा चाहिँ के छ भने हामी कहाँ विगतमा सुविधाजनक बहुमत प्राप्त गर्दा होस् अथवा दुईटै नजिकै सरकार बन्दा होस् तिनमा चाहिँ अलिकति तुजु घमण्ड आउने र अनि आफ्नै पार्टीको चाहिँ भित्रको चाहिँ समस्यामा अल्झिने र कतिपय बेलामा पार्टी चाहिँ विभाजनसम्म गएको अवस्था छ। त्यो कारणले गर्दा सरकारमा जाने पात्र र दुई तिहाई भएको संसदीय दलमा उहाँहरूको धेरै दम्ब चाहिँ देखिनुहुन्न। यदि दम्ब देखियो भने त्यसले चाहिँ फेरि एक किसिमको विग्रहतिर लैजान्छ, त्यो फेरि उनीहरूकै पार्टीभित्रको आन्तरिक जीवनमा चाहिँ त्यो त्यो खालको विग्रह देखियो भने फेरि चाहिँ शासन सञ्चालनमा अप्ठ्यारो पर्छ। प्रधानमन्त्रीले पार्टीभित्र कुनै खालको अप्ठ्यारो नपारिदिने, पार्टीले अप्ठ्यारो नपारिदिने हो भने प्रधानमन्त्री र मन्त्रीहरूलाई काम गर्न सजिलो हुन्छ। अब कतिपय बेलामा चाहिँ पार्टीले सरकारलाई चाहिँ नियन्त्रणमा लिने र कतिपय बेलामा दुःख दिने, जब जस्ता जथाभावी काम गर्न लगाउने, त्यो कारणले गर्दा पार्टी र चाहिँ सरकारमा गएका चाहिँ प्रतिनिधिहरूका बिचमा चाहिँ द्वन्द्वहरू विगतमा भएका छन्। त्यसले गर्दा पार्टी फुटको अवस्थामा पनि पुगेको छ। त्यो दृश्य चाहिँ यसपाला मञ्चित नहोस्। यदि त्यो भयो भने फेरि जनताको मतको चाहिँ अपमानमा चाहिँ परिभाषित हुन सक्छ।
अब सार्वजनिक सेवालाई चुस्त दुरुस्त पारदर्शी बनाउने भन्ने बित्तिकै त्यहाँ कर्मचारीहरू जोडिन्छ। अब राप्रपाले भनौँ राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय राष्ट्र सेवकहरूको दलीय आबद्धता चाहिँ अन्त्य गर्ने भनेको छ। भनेको मतलब आफूले चाहिँ यो कर्मचारी ट्रेड युनियनमा संगठन नखोल्ने भनेर वाचापत्रमै उल्लेख गरेको छ। अब यसरी हेर्दा अहिले हेर्दा सार्वजनिक सेवामा राष्ट्र सेवकहरू कुनै न कुनै दलमा आबद्ध भएको देखेका छौं, कर्मचारी ट्रेड युनियनमा आबद्ध भएको हामीले पाएका छौं। अब यसरी हेर्दा जसरी सरकारले एउटा लक्ष्य लिएको छ त्यो लक्ष्यमा राष्ट्र सेवकहरूको कर्मचारीको भनौँ न सहयोग चाहिँ कस्तो के सहयोग पाउन सक्ला?
अब यो दलीय तन्त्र जुन सरकारी तन्त्रमा देखियो त्यो दलीय तन्त्र हटाउनु पर्छ भन्नेमा धेरै लामो समयदेखि उठ्दै आएको कर्मचारीहरूमा पनि उनीहरूको सौदाबाजी गर्नको लागि एउटा आधिकारिक ट्रेड युनियन चाहिन्छ, यो दल पिछेको ट्रेड युनियन हुन्न भने यो अहिलेको माग होइन, विगतदेखि चल्दै आएको तर दलहरूले हटाउन नसकेको र कतिपय बेलामा त चाहिँ कर्मचारीबाटै उनीहरूको महाधिवेशन हुँदै गर्दाखेरि प्रतिनिधि पठाएका दृश्यले गर्दाखेरि कर्मचारी हुन् कि दलका कार्यकर्ता हुन् भन्ने छुट्टिन नसकेको अवस्था चाहिँ हाम्रो कर्मचारी तन्त्रमा छ। त्यो कारणले गर्दा कर्मचारी तन्त्रबाट दलीय तन्त्र अथवा राज्यका सबै चाहिँ यो जुन नागरिकलाई सेवा दिनुपर्ने राज्यका संयन्त्र हुन् त्यहाँबाट दलीय तन्त्र चाहिँ हटाउनै पर्छ। र त्यसका एउटा अब ट्रेड युनियन पुरै खारेज गर्ने भनेको होइन, एउटा त आधिकारिक ट्रेड युनियन त अब त्यो विश्वभर नै दिने चलन छ। त्यो एउटा त्यो चाहिँ अब उनीहरूको चाहिँ आफ्नो सामूहिक हितका लागि, दलीय हितका लागि होइन कि सामूहिक हितका लागि आधिकारिक ट्रेड युनियन चाहिँ त्यो त्यो विरुद्ध चाहिँ जाँदैन होला भन्ने मलाई लाग्छ। तर दलीय दल पिछेका ट्रेड युनियन चाहिँ मुलुकका हितमा छैन, त्यो चाहिँ देखिनु पनि हुन्न। त्यसले चाहिँ खास गरिकन कर्मचारी भनेर त एउटा सेवा दिन गएको चाहिँ दललाई सेवा होइन नि, यो त मुलुकलाई सेवा दिन गएका कर्मचारी तन्त्रले पनि त्यो भाव र भावना चाहिँ बुझ्नुपर्छ। र यो यो माग चाहिँ आजदेखिको होइन, 2000 त्यो यो जतिखेर खुल्यो त्यतिखेरदेखि नै यो दलीय ट्रेड युनियन विरुद्ध चाहिँ आवाज पनि हो। यो आवाजलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सजिलैसँग हटाउन सक्छ, विगतमा गाह्रो थियो होला। त्यही कतिपय बेलामा निजामती हाम्रो संसदबाट सबैभन्दा गाह्रो र संसदले सबैभन्दा बढी सकस भोग्नुपर्ने चाहिँ त्यही निजामती विधेयकमै हो, नत्र भने 75 सालमा दर्ता भएको विधेयक आजसम्म पास हुन नसक्नु, त्यसले कानुनको रूप लिन नसक्नुमा चाहिँ त्यो कर्मचारी तन्त्रले धेरै नै त्यो विधेयकमा खेल्ने प्रयत्नकै कारणले गर्दा सांसदहरू प्रभावित भइदिने, त्यो विधेयक पासै गर्न नसक्ने, कतिपय बेला पास गर छलफलकै क्रममा पनि नाराबाजी जुलुसको सामना गर्नुपर्ने, त्यो खालका धेरै कुराहरू हामीले विगतमा देखेकै हौँ। त्यो कारणले गर्दा अब अहिले चाहिँ राजनीतिबाट कर्मचारी तन्त्रलाई कसरी मुक्त गर्न सकिन्छ, कर्मचारीको काम चाहिँ सेवा नागरिकलाई सेवै दिने हो भन्ने जुन भाष्य चाहिँ स्थापित गर्नुपर्छ, यो यो सरकारलाई यो त्यो काम गर्न चाहिँ मलाई सजिलो छ भन्ने मलाई लाग्छ।
अब राज्यको उपस्थिति दरिलोसँग देखाउने भनेको सार्वजनिक सेवालाई बलियो बनाउने हो, प्रभावकारी बनाउने हो, सार्वजनिक निकायहरूलाई चाहिँ दरिलो बनाउने हो। अब अहिलेको सन्दर्भमा सार्वजनिक निकायहरू अधिकांश कमजोर अवस्थामा पुर्याइएको छ, पुगेका छन्। अब राजनैतिक दलहरू सरकारमा आउँछन्, ती निकायहरू के कसरी चलेका छन्, ती निकायहरूमा कस्तो किसिमको व्यतिथि छ, तिनीहरूले भ्याउनै नपाउने अवस्था अहिलेको अहिलेसम्मको अवस्था त्यो थियो। अब कति आवश्यक छन् कति आवश्यक छैन खारेज गर्नुपर्ने पनि अवस्था छ। अब यो सन्दर्भमा नयाँ पार्टी नयाँ दल अहिले सरकारको नेतृत्व गर्दैछ, अब यो दलले पनि अब यी कुराहरू भ्याउ नपाउँदै त्यतिकै जाने हो कि भन्ने शंका पनि छ, होइन? अब सार्वजनिक निकायहरूलाई चाहिँ दरिलो बनाउने चाहिँ कसरी र यो सरकारले चाल्नुपर्ने कदमहरू चाहिँ के हुन सक्छन्?
अब खास गरी त तपाईँले अघि भने जस्तै गरी हाम्रा सार्वजनिक निकायहरू एक किसिमले चिफङको अवस्थामा छन्। अब कतिपय त फेरि हामी त्यो के व्यतिथि छ भन्ने कुरा थाहा नभएको होइन, त्यसका अनगिन्ती अध्ययन प्रतिवेदनहरू सरकारसँगै छ। खास गरी ती प्रतिवेदनहरू कार्यान्वयन भएनन्। अहिले त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएपछि विगतमा भएका अध्ययन प्रतिवेदनले दिएका सिफारिसहरू एकचोटि अध्ययन गर्यो भने उनलाई काम गर्नको लागि धेरै गाह्रो छैन। यस यी विषयहरूमा संसदमा पनि अनगिन्ती पटकहरू छलफल भइसकेका छन्। त्यसको भरभेटमा अध्ययन गर्ने हो भने पनि त्यहाँबाट पनि धेरै कुराहरू चाहिँ आउँछ, किनभने कतिपय संस्थाहरू बन्दै गर्दाखेरि सानो आकारको बनाउने भन्ने, तर चाहिँ संसदमै गएर पनि त्यसलाई ठुलो आकार बनाइएको अवस्था छ, र जस्तो संविधानकै निर्माणकै बेलामा पनि सङ्घीय संसदको संरचना चाहिँ 200 भन्दा तल राख्ने भन्ने थियो, तर 275 पुग्यो। त्यो त्यो त्यस सम्बन्धी धेरै अध्ययनहरू भएका छन्। अनि अर्को चाहिँ अब हामी कहाँ यो सङ्घीय पद्धतिमा गइसकेपछि तिनैवटा निकायको चाहिँ कार्यालयहरू जिल्लामा छन्, प्रदेशमा छन्, त्यसले गर्दा के भएको छ भने काम सेवाग्राहीहरूले कुन कार्यालयमा जाने भन्ने अप्ठ्यारोहरू छ। त्यस निम्ति सार्वजनिक खर्च पुनर्वलोकन आयोगको रिपोर्ट 2075 छ, त्यहाँ गाड्ने कार्यालयदेखि लिएर खारेज गर्ने कार्यालयको समेत लिस्टहरू छ। त्यो कार्यान्वयन भएन, त्यो कार्यान्वयन गर्ने हो भने यो अहिले जुन राज्यको भद्दा चाहिँ संरचना छ त्यो संरचनामा धेरै चाहिँ कम हुन्छ, र जति प्रतिवेदनले पनि 7,000 भन्दा बढी कर्मचारीको संख्या ती कार्यालय गाप्दा र खारेज गर्दाखेरि जगेरामा हुन्छन्, तिनलाई अन्यत्र प्रयोग गर्न सकिन्छ भनेर सुझाव दिएको छ। त्यो ती सुझावहरूलाई पनि अध्ययन गर्ने र राज्यभरलाई चाहिँ चुस्त कसरी बनाउन सकिन्छ। अब अहिले कतिपय कुराहरू चाहिँ हाम्रो डिजिटल प्रविधिसँगै चाहिँ यो कर्मचारी नै राख्नुपर्छ भन्ने छैन, त्यसले त्यो डिजिटल पोस्टमा जाने उहाँहरूको जुन अभियान छ त्यो लागू भयो भने धेरै कुरा चाहिँ सरकारी कर्मचारीसँग सेवाग्राहीको आम्ने सामने नै गर्नु पर्दैन, किनभने अहिलेको जुन प्रविधि छ प्रविधि मार्फत नै हामीले चाहिँ त्यो काम गर्न सक्ने अवस्था छ। त्यसको लागि अब अलिकति चाहिँ अब सरकारले राज्यलाई एकदम व्यतिथि मुक्त गर्छु भन्ने सोचका साथ अगाडि बढ्यो भने उसका लागि यो कतिपय सुझावहरू विगतका चाहिँ अध्ययन प्रतिवेदन र समाजमा धेरै अब हामी कहाँ विज्ञहरू छन् ती विज्ञहरूले पनि थुप्रै चाहिँ अब बाहिर रहेर पनि अध्ययनहरू गरेका छन्, तिनको अध्ययनलाई पनि तिनको धारणा मान्यता कतिपय सिफारिस छन् त्यसलाई पनि यदि मूलको हितमा छन् भने कार्यान्वयन गर्नलाई सकिन्छ। तर अब अहिलेको चाहिँ खास गरिकन जेएनजी विद्रोहको चाहिँ यो सुशासन भनिएको कारणले गर्दाखेरि अब पनि भागभन्दा आफ्ना मान्छे भनेर खोजियो भने चाहिँ त्यो सुशासन पनि प्राप्त हुँदैन। जेएनजीको बेलामा जुन माग थियो आफ्ना मान्छेलाई मात्रै पोस्ने दलीय तन्त्र चाहिँ बढी हावी गराउने त्यो गराएपछिको जुन परिणति आएको थियो त्यो त्यही खालको दृश्य दोहोरियो भने सरकारलाई सुरुबाटै चाहिँ नागरिकबाट चाहिँ सपोर्ट नहुन सक्छ। नागरिकले त्यतिखेरसम्म चाहिँ एकदम सपोर्ट गर्छन् जुन उनको चाहनालाई चाहिँ पूर्णता हुन्छ। त्यो कारणले गर्दा अलिकति चाहिँ सरकार सञ्चालनमा प्रारम्भ परे आफ्ना मान्छे त्याप्ने होइन कि योग्य सक्षम इमान्दार र समाजले चाहिँ समाजमा स्थापित मान्छेहरू चाहिँ उनीहरूको उनीहरूलाई चाहिँ राज्य संयन्त्रसँग जोडेर अथवा कतिपय ठाउँमा नियुक्ति दिएर अथवा त्यो उनको क्षमतालाई उपयोग गर्ने गरी अघि बढ्यो भने राम्रो हुनसक्छ। अब हामी कहाँ अहिलेसम्म के भने राइट मान्छे हुनु सही मान्छे सही ठाउँमा नराख्ने आफ्ना मान्छे राख्ने जुन पद्धति बस्यो प्रचलन बस्यो व्यतिथि बस्यो त्यसैले नै हाम्रो यो भद्रगोलका दृश्यहरू चाहिँ देखिएका हुन्। त्यो चिरेर र हाम्रा मान्छे होइन योग्य मान्छे भन्ने अब माहौल बन्यो भने धेरै फरक चाहिँ शासन चलन देखिन्छ।
अब अन्तिममा यसैमा अब रासोपाको नेतृत्वमा सरकार एकल सरकार बन्दैछ, बालेन्द्र शाह प्रधानमन्त्री हुँदै गर्दा उनीसँग 3 वर्षको काठमाडौँ महानगरपालिकाको मेयरको रूपमा काम गरेको अनुभव छ, सँगै अब यो संसदमा चाहिँ 40 वर्ष मुनिका 50 भन्दा बढी सांसदहरूको उपस्थिति हुने देखिन्छ। अब यो बालेन्द्र शाहको नेतृत्वमा मन्त्रीमण्डल गठन हुँदै गर्दाको भनौँ न त्यो कस्तो समीकरण कस्तो बन्ला चाहिँ त्यो मन्त्रीमण्डल चाहिँ के अनुमान लगाउन सकिन्छ?
अब उहाँहरूको पार्टीभित्र अब छलफल सुरु भएको छ. अब एक किसिमले भने बालन शाह र अब रवि लामी छानेको दुई व्यक्तिको बिचमा सहमति भएर धेरै कुरा अगाडि बढ्लान्. अब त्यो यो क्रममा चाहिँ अब धेरै नयाँ भएको कारणले अनुभव कम हुन सक्छ. अनुभव कम हुँदाखेरि हामीसँग अनुभवी मान्छेहरू धेरै छन्, तिनको चाहिँ सुझाव सल्लाह उनीहरूसँग परामर्श गरेर काम गर्ने हो भने त्यति अप्ठ्यारो छैन. अनि अर्को त हाम्रो कर्मचारी तन्त्र त एउटा निरन्तर रूपमा छ, उनीहरूसँग धेरै अनुभव छ, तिनको अनुभवलाई पनि प्रयोग गर्ने हो भने काम गर्न सकिन्छ. अब अहिले जाने त जस्तै तपाईँले अहिले चाहिँ 50 वर्षभन्दा मुनिका धेरै सङ्ख्या दिनुभयो, अब त्यसले चाहिँ के भने अनुभव कम होला. अझ कतिपय त पहिलोचोटि संसद छिर्दै हुनुहुन्छ होला, अब कतिपय त सिंहदरबारै पहिलोचोटि भने त्यो मन्त्रालय पहिलोचोटि टेक्दै हुनुहुन्छ होला. तिनले चाहिँ अब त्यही त्यो अनुभव विगत अरूसँग भएका अनुभवलाई प्रयोग गर्ने हो भने सिक्नलाई टाइम लाग्दैन.
हस् थापाज्यू, आजका लागि समय हामीसँग यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, धेरै धन्यवाद यहाँलाई. हामी कुराकानी गर्दै थियौं वरिष्ठ पत्रकार हरिबहादुर थापासँग. यो सँगै आजको अन्तर्संवाद यति नै. प्राविधिक साथी राजु थापालाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.